नमस्ते। पडकास्ट सिरिज गुलाबी सम्वादको यो अर्को नयाँ एपिसोड र नयाँ विषयको साथ आइसकेको छु म करुणा।
अनि म सविता। यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको विषयमा छलफल गर्ने पडकास्ट गुलाबी सम्वादको सेकेन्ड सिजनको 46 भागमा स्वागत छ।
र हाम्रो यो अभियानमा हामीसँग सहकार्य गरिराखेको छ करुणा फाउन्डेसन नेपालले, र हामी सँगसँगै सहयात्रा गरेकोमा करुणा फाउन्डेसन नेपाललाई धेरै धेरै धन्यवाद।
आजको गुलाबी सम्वादमा हामीले अपाङ्गता मैत्री सेवा पूर्वाधार र सूचनामा पहुँचको बारेमा छलफल गर्छौँ। अझ त्यसमा पनि हामीले अपाङ्गता हुनुभएका गर्भवती महिलाले भोग्दै आउनुभएका समस्या, चुनौती र समाधानको उपायको बारेमा पनि छलफल गर्नेछौँ।
नेपालको स्वास्थ्य सेवामा अझै पनि सबैको लागि सहज पहुँच पुग्न सकेको छैन भन्दा त्यति फरक नपर्ला के सविता, किनकि हामीले सुन्दै आइरहेका छौँ होइन, कतिपय अवस्थामा देखि पनि राखेका छौँ, भोगी पनि राखेका छौँ कि अस्पताल जान नपाएर गर्भवती महिलाको मृत्युका खबरहरू आउँछ, अनि स्वास्थ्य चौकी टाढा भएका कारण बाटोमै सुत्केरी भएका समाचारहरू आउँछ। यस्ता समाचारले मात्रै पनि हामीले पाउने स्वास्थ्य सेवा कस्तो छ भन्ने कुराको छनक त दिइनै राखेको छ के।
पक्कै पनि करुणा, अझ यसमा पनि अपाङ्गता हुनुभएका गर्भवती महिलाका लागि त झन् कति गाह्रो होला त होइन। हाम्रा सार्वजनिक स्थलहरू अझै पनि अपाङ्गता मैत्री बन्न सकेका छैनन्, चाहे त्यो संरचनागत होस् चाहे सूचनाको कुरामा होस्, शास्ति बिहोर्नु त पर्छ नै।
र हुन त सविता, अब नेपालमा अपाङ्गता समावेशी स्वास्थ्य सेवाका लागि राष्ट्रिय निर्देशिका 2076 र अपाङ्गता मैत्री सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा निर्देशिका 2079 जारी भइसकेको छ। अपाङ्गता व्यवस्थापन, रोकथाम, उपचार र पुनर्स्थापना नीति, रणनीति र 10 वर्षे कार्ययोजना, त्यो चाहिँ 2073 2082 सहयोग पुर्याउने उद्देश्यले अपाङ्गता समावेशी स्वास्थ्य सेवाको लागि राष्ट्रिय निर्देशिका 2076 जारी भएको हो।
यसै गरी अपाङ्गता मैत्री सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा निर्देशिका 2079, सुरक्षित मातृत्व तथा प्रजनन अधिकार ऐन 2075 दफा 40 दिएको अधिकार प्रयोग गरेर तयार गरिएको छ। अपाङ्गता भएका व्यक्तिले निर्वाध रूपले स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण तयार गर्ने उद्देश्यले अपाङ्गता भएका सेवाग्राहीलाई उपयुक्त हुने स्वास्थ्य संरचनाको मापदण्ड, अपाङ्गता भएका व्यक्तिसँग सञ्चार गर्दा आवश्यक पर्ने सेव विकास, अपाङ्गता मैत्री सूचना तथा सञ्चार सामग्रीको निर्माण आदि प्रावधान यस निर्देशिकामा उल्लेख गरिएको छ। अब यसमा भएको कुरालाई यहाँ हामीले सारमा उल्लेख गर्नुपर्दा करुणा, अपाङ्गता भएका महिलालाई उहाँको अपाङ्गताको प्रकृति हेरेर उहाँलाई सेवा सुविधा उपलब्ध गराउनु पर्छ भन्ने कुरा चाहिँ उल्लेख गरेको छ।
र यसको उदाहरण के हो भन्ने पनि लाग्न सक्छ। यसको उदाहरणको कुरा गर्ने हो भने सेवाग्राहीलाई सम्मानपूर्वक व्यवहार गर्ने, गोपनीयता कायम गर्नुपर्ने, निशुल्क सेवा प्रदान गर्नुपर्ने, सहायता कक्ष जसलाई हेल्पिङ डेस्क पनि भनिन्छ, सहायता कक्ष र सहयोगीको व्यवस्था हुनुपर्ने, अपाङ्गता हुनुभएका गर्भवती महिलालाई प्राथमिकतामा राखेर उपचार तथा परामर्श दिनुपर्ने, अस्पताल तथा स्वास्थ्य संस्थामा अपाङ्गता मैत्री संरचना हुनुपर्ने लगायतका कुरा उल्लेख गरिएको छ।
अब सञ्चार र सूचनाको कुरा गर्नुपर्दाखेरि अपाङ्गता भएका गर्भवती महिलाको लागि उहाँहरूको अपाङ्गताको प्रकृति हेरेर कसरी सूचना दिन सकिन्छ भन्ने बारेमा छलफल हुन तथा अस्पतालहरूले त्यसको व्यवस्था गर्न जरुरी छ। जस्तै सञ्चारमा अवरोध भएका, बहिरा तथा सुस्त श्रवण भएका व्यक्तिहरूको लागि पहुँचयुक्त सञ्चार प्रणालीको सुनिश्चितता चाहिँ हुनुपर्छ। त्यसको लागि दोभाषीको व्यवस्था गर्ने, दृष्टि क्षमता कमजोर भएको व्यक्ति छ भने अडियो सामग्री अथवा ब्रेल लिपिमा सूचना प्रदान गर्न सकिन्छ। यसले गर्दा अस्पतालमा कुन सेवा लिन, कता जाने, कसरी टिकट लिने, कहाँ कसरी डाक्टरसँग परामर्श गर्ने भन्ने कुरा पनि सजिलै थाहा पाउन सकिन्छ।
र यस्तो सुविधा भयो भने अपाङ्गता हुनुभएका गर्भवती महिलालाई सहज हुन्छ। तर यहाँ धेरै ठाउँमा चाहिँ सजिलै व्हीलचेयर गुडाउन मिल्ने ठाउँ पनि छैन, अनि दृष्टि क्षमता कमजोर भएका व्यक्तिको लागि ट्याक्टाइल पनि छैन, जसले गर्दा सधैँ अरूको सहायता लिनुपर्ने, अरूको भर पर्नुपर्ने चाहिँ बाध्यात्मक परिस्थिति पनि पर्छ के।
त्यही त करुणा, अझ कतिपय ठाउँमा त के पनि देखिन्छ भने अपाङ्गता हुनुभएको गर्भवती महिला पालो कुरेर चाहिँ पर्खिराख्नु भएको हुन्छ, उभिराख्नु भएको हुन्छ होइन। कसैले पनि तपाईँ अघि जानु नि त, तपाईँलाई गाह्रो भयो होला भनेर भन्दैन कि। हुन त हामी सबै गर्भवती नै हो भन्ने पनि कुरा आउँछ होला, तर अपाङ्गता हुनुभएको र अपाङ्गता नभएको गर्भवती महिलामा त केही न केही त फरक छ होला नि त। उहाँलाई गर्भ अवस्थामा केही असहजता त हुन्छ नै पक्कै, सँगै अपाङ्गता भएका कारण उभिन पनि गाह्रो हुन्छ, सुन्न कठिन हुन्छ, हेर्न कठिन हुन्छ नि त।
त्यही त भनेको सविता, र यस्तै सामान्य कुरा पनि हामीले बुझ्दिँदैनौँ होइन, र हामीले यस्ता कुराहरू नबुझ्दा अथवा यस्ता कुरालाई चाहिँ हामीले प्रायोरिटीमा नराख्दा चाहिँ अपाङ्गता हुनुभएका व्यक्तिहरूले गर्भ अवस्थामा एकदमै धेरै शास्ति बेहोर्नुपर्छ कि।
एकदमै करुणा, मैले यही विषयमा चाहिँ निर श्रेष्ठजीसँग कुरा गरेको छु, बरु उहाँलाई नै कार्यक्रममा स्वागत गरौँ न त।
मेरो नाम निल श्रेष्ठ, अहिले म नेता निर्वाचन नेपाल क्लाइमेट एसोसिएसन नेपाल भन्ने संस्थामा एज अ कार्यक्रम अधिकृत प्रोग्राम अफिसरको रूपमा कार्यरत छु। म दृष्टि सम्बन्धी अपाङ्गता भएको व्यक्ति हो।
हामीले चाहिँ आज यो अपाङ्गता हुनुभएको व्यक्तिहरूले स्वास्थ्य सेवा लिने क्रममा के कस्तो अप्ठ्यारोहरू भोग्नुहुन्छ, स्वास्थ्य सेवाहरू चाहिँ अपाङ्गता मैत्री छन् कि छैनन्, स्वास्थ्य संस्थाहरू नै पनि भन्ने विषयमा कुराकानी गर्दैछौँ। अपाङ्गता हुनुभएका गर्भवती महिलाले स्वास्थ्य सेवा लिने क्रममा के कस्ता चुनौतीहरूको सामना गर्नुहुन्छ?
अपाङ्गता भएको गर्भवती महिलाहरूले सामना गर्ने धेरै खालका समस्याहरू चुनौतीहरू छन् होइन। किन भन्दाखेरि यसलाई चाहिँ दुईटा एस्पेक्टबाट हेर्छु कि म जहिले पनि। एउटा भनेको चाहिँ गर्भवती भएकै महिलाहरूले अहिलेको परिप्रेक्ष्यमा स्वास्थ्य सेवा ल्याउनका लागि विभिन्न अवरोधहरूले गर्दाखेरि जे अवरोधहरू भोगिराख्नु भएको छ त्यही किसिमको अवरोधहरू अपाङ्गता भएका गर्भवती महिलाहरूले पनि भोगिराख्नु भएको छ। त्यसमा एडेड भनेको जब एउटा अपाङ्गता उहाँमा थपिन्छ त्यसले चाहिँ उहाँका अवरोधहरूलाई थप बढाइदिन्छ कि त्यसले गर्दाखेरि समस्याहरू अलिक धेरै भोग्नुपर्ने हुन्छ। किन भन्दाखेरि मुख्यतः हामीले हेर्ने हो भने हाम्रो स्वास्थ्य पूर्वाधारहरू सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरूको लागि हुने किसिमले बन्न सकेको छैन पूर्ण रूपमा, तर अलिकति बढी सहर बाहिरका बजारहरूको हस्पिटल्सहरू, स्वास्थ्य केन्द्रहरू, स्वास्थ्य संस्थाहरू हेर्ने हो भने तिनीहरूलाई पूर्ण रूपमा पहुँचिङ त बनाउन सकिराखेको छैन होइन। खुल्किराहरू चढ्नुपर्ने, भर्याङ चढेर जानुपर्ने त्यो व्यवस्थाले गर्दाखेरि एकदम उहाँहरूलाई सहज तरिकाले स्वास्थ्य संस्थासम्म पुग्नलाई एउटा समस्या छ। स्वास्थ्य संस्था पुगिहाल्यो भने पनि जस्तो अब अपाङ्गताको प्रकार अनुसार उहाँहरूले भोग्ने अवरोधहरू पनि फरक फरक हुन्छ कि। जस्तो जो व्यक्ति, जो महिला गर्भवती महिला बहिरा हुनुहुन्छ भने उहाँलाई संसारमा सबैभन्दा ठुलो समस्या हुन्छ, किनभने उहाँहरूलाई साङ्गीतिक भाषामा कुरा गर्नुपर्ने हुन्छ, तर स्वास्थ्य सेवा प्रदायकहरूलाई साङ्गीतिक भाषाको ज्ञान नहुन सक्छ। त्यो कारणले गर्दाखेरि उहाँहरूले गर्नुभएको सङ्केत नबुझ्न सक्छ, अथवा उहाँहरूले भनेका कुराहरू उहाँहरूले बुझाउनु पर्ने कुराहरू राम्रोसँग बुझाउन नसकेको हुन्छ, जसले गर्दाखेरि त्यो राम्रोसँग सङ्केतहरू उहाँ गर्भवती भएर जताउन आएको भएको हो कि अथवा शिव अवर्सनको लागि सेवा लिन आउनु भएको हो कि, त्यो कति कुराहरू छुट्याउन नसक्दाखेरि अवरोध भएका कुराहरू छन् होइन। अनि म विभिन्न वर्षहरू जाँदाखेरि कतिपय अनुभव कस्तो पनि सेयर गर्नुभएको थियो भने प्रेग्नेन्सी टेस्ट गराउन जाँदाखेरि पुरा राम्रोसँग कम्युनिकेसन गर्न नसक्दा एउटा बहिरा गर्भवती महिलाले अनिश्चित गर्भ धारण गर्नु परेको त्यो अवस्थाहरू पनि सुनाउनु भएको थियो होइन। त्यस्तै गरेर अब शारीरिक अपाङ्गता भएको महिलाहरूको लागि कुरा गर्नुहुन्छ भने उहाँहरूको लागि उपयुक्त खालको त्यो जुन लचकदार बेड हुन्छ त्यस्तो बेडहरू नहुँदाखेरि, त्यस्तै गरेर अब स्वास्थ्य सेवा प्रदायकहरूलाई अब अपाङ्गताप्रति संवेदनशील हुनु त हुन्छ, तर कस्तो खालको अपाङ्गता आयो भने कसरी चाहिँ बिहेभ गर्नुपर्छ, दृष्टि सम्बन्धी महिला हो भने उहाँलाई कसरी चाहिँ बिहेभ गर्ने, कसरी चाहिँ उहाँहरूलाई चाहिँ सेवा दिने, अनि त्यसपछि बहिरा अपाङ्गता भएको महिला आउनु भने कसरी ट्रिट गर्ने, त्यो कुराहरूको पर्याप्त ओरिएन्टेसन नहुँदाखेरि अलिकति अप्ठ्यारो भएका कुराहरू छन् होइन।
जस्तो सुरक्षित मातृत्व सेवा दिने संस्थाहरू चाहिँ अपाङ्गता मैत्री छन् कि छैनन्, के छ
यस्तो भन्नुपर्छ के हदसम्म हुन्छ। जस्तो मैले केही सायद 2018 एउटा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले काठमाडौँ उपत्यकाभित्रका विभिन्न सार्वजनिक संस्थाहरूको चाहिँ पहुँचयुक्तताको अडिट गरेर एउटा प्रतिवेदन निकाल्नु भएको थियो कि, अनि त्यहाँ मैले एक्ज्याक्ट पर्सेन्ट बिर्सेँ, तर कुनै पनि स्वास्थ्य संस्थाहरू पूर्ण रूपमा पहुँचयुक्त छैन भन्ने त्यहाँ आउँदिएको थियो कि, र पार्सियल्ली आंशिक रूपमा पहुँचयुक्त स्वास्थ्य संस्थाहरू पनि अलिक कमै थियो। अहिलेसम्मको बुझाइ के छ भने पहुँचिक्ता पूर्वाधार भनेको खालि ऱ्याम्प राख्नु र अनि ठुलो बहुतला बिल्डिङहरू छ भने हुन् के अरे यो लिफ्ट राख्नुलाई मात्र पहुँचिक्तता भनेर बुझ्ने अवस्था छ कि, तर त्यो पहुँचिक्ताभित्र त्यहाँ ससाना पक्षहरू धेरै हुन्छन् होइन। त्यहाँ टोइलेटहरू कसरी बनाएको छ, त्यहाँका चुकुरहरू कसरी राखेको छ, त्यहाँ साइनेजहरू कसरी राखेको छ होइन, अब यो त्यो हिँड्ने बिचबिचको स्पेसिसहरू कस्तो छ, त्यो सबैले चाहिँ पहुँचिक्ताको आधार तय गर्छ नि त। अथवा त्यहाँभित्रको बेडहरू कस्तो छ, अग्लो बेडमा त एउटा शारीरिक अपाङ्गता भएको महिला अथवा के अरे उचाइ कम वचा परेका महिलाहरू त चढ्न सक्नुहुन्न, उहाँहरूको अवस्थाले त्यो गाह्रो हुन्छ। त्यो पक्षहरू त हामीले त्यति धेरै ध्यान दिएका छैनौँ नि त। त्यसले गर्दाखेरि आंशिक रूपमा चाहिँ पहुँचिङता छ, खास गरी यो रियाङको दृष्टिकोण र लिफ्टहरूको हिसाबमा चाहिँ ठुला सेवा सुविधा सम्पन्न हस्पिटलहरूमा चाहिँ पहुँचिङता छ भन्न सकिन्छ। तर त्यो बाहेकको अन्य महत्त्वपूर्ण पूर्वाधारहरू छन् त्यसमा चाहिँ त्यति धेरै ध्यान नदिएकोले पूर्ण रूपमा पहुँचिङता छ भन्न सकिँदैन।
हस्पिटलहरू अपाङ्गता मैत्री नहुँदाखेरि, सुरक्षित मातृत्व सेवा नहुँदाखेरि चाहिँ अपाङ्गता भएका गर्भवती महिलाले के कस्तो समस्याहरू भोग्नु परेको छ यो पूर्वाधारकै कारणले गर्दाखेरि?
होइन, अब एक भनेको त मैले भने अपाङ्गताको प्रकृति अनुसार उहाँले भोग्ने अवरोधहरू फरक हुन्छ होइन। अब पूर्वाधार नभएकै कारणले गर्दाखेरि, पहुँचिँदा नभएकै कारणले गर्दाखेरि अब शारीरिक अपाङ्गता भएका महिलाहरू अथवा दृष्टिसम्म नपाउनु भएका महिलाहरू त्यहाँसम्म पुगेर सेवा लिन सबैभन्दा पहिला कठिन भयो होइन। दोस्रो कुराहरू अब जसको सहयोगी छ अथवा जसको साथी छ उहाँहरू साथीसँग अथवा सहयोग लिएर गएर केही हदसम्म सेवा लिन चाहला, तर कति अवस्थामा त्यो गोपनीयताको पक्षहरू पनि आउँछ। अब त्यो पहुँचिँदा पूर्वाधारहरू नहुँदाखेरि त्यो गोपनीयता कायम राख्नु पनि एकदमै गाह्रो हुने अवस्था छ होइन। हाम्रो गोपनीयतालाई त्यति धेरै प्राथमिकता दिएको अवस्था छैन होइन। अझ अपाङ्गतामा त्यसले गर्दाखेरि पूर्वाधार पहुँचिँदा नहुँदाखेरि उहाँहरूले आफ्नो गोपनीयताको अधिकार उपभोग गर्न पाउनु भएको छैन, आफू स्वनिर्भर भएर होइन स्वतन्त्र ढङ्गबाट चाहिँ सेवा लिन जानु पाइरहनु भएको छैन। सेवा लिन जाँदा पनि पौष्टिकता संसारकै अवरोधको कारणले गर्दाखेरि आफूले जे सुविधा लिन खोजेको आफ्नो समस्या जसरी प्रष्टसँग राखेर जे सेवा लिन पाउनु पर्ने थियो त्यो पाउनु भएको छैन। काउन्सिलिङ गराउनु त भएको होला तर बुझ्न सक्ने भाषामा ढाँचामा त्यो तरिकाले चाहिँ काउन्सिलिङहरू नहुँदाखेरि उहाँहरूको क्वेरिजहरू उहाँका कतिपय गुनासाहरू पूर्ण रूपमा समाधान नभएको अवस्था पनि छ भन्दाखेरि जे त्यो सबै जति पनि अवरोधहरू छ त्यसको कारक चाहिँ प्रमुख रूपमा त्यहाँको भौतिक र त्यहाँको सञ्चालन अवरोधहरूलाई नै मान्न सकिन्छ हामी।
हजुर, जस्तो अनिरजी यस्तो खालको चुनौती र समस्याहरूलाई समाधान गर्न चाहिँ कसरी सकिन्छ होला?
अब यसको लागि समाधान गर्नको लागि मुख्य जिम्मेवार निकाय भनेको राज्य नै हो, किनभने सबै कुराहरू राज्यले नै हेर्ने भयो। अहिले हामीसँग तिन तहको सरकार छ, आधारभूत स्वास्थ्य सेवाको अधिकार त्यसको दायित्व स्थानीय सरकारले दिएको छ होइन। अब यो गर्भवती सेवा, स्याहार सेवा, मातृ शिशु स्वास्थ्य सेवाहरूका सबै सेवा सुविधा सेवाहरू स्थानीय स्तर अन्तर्गत रहेकै स्वास्थ्य संस्थाहरूबाट उपलब्ध गराइने प्रावधान हामीसँग छ होइन। यो परिप्रेक्ष्यमा सबैभन्दा प्रमुख जिम्मेवार भनेको स्थानीय सरकारले नै बन्नुपर्छ। नयाँ संविधानहरू बनाउँदैछ भने नेपाल सरकारले नै जारी गरेको यो भवन निर्माण आचार संहिता र यो पहुँचिँदा पूर्वाधार निर्देशिकालाई अक्षर सरकारले नै गर्नुपर्ने, त्यसलाई बाध्यकारी रूपमा कार्यान्वयन गर्नुपर्ने अवस्था हुन्छ। त्यो बाहेक नियमित रूपमा बजेटको कुराहरू भइहाल्यो। अर्को कुरा, जनशक्तिहरूलाई चाहिँ अपाङ्गताको बारेमा ओरिएन्टेसन गराएर अथवा दक्ष जनशक्तिहरूलाई चाहिँ यो पहुँचिँदा स्वास्थ्य सेवा सम्बन्धमा अलिकति बढी दक्ष बनाउनले तालिमहरू गराउने कुराहरू होला। त्यस्तै गरेर त्यहाँ त्यो स्वास्थ्य संस्थाहरूले प्रदान गर्ने सेवा सूचनाहरूलाई चाहिँ खालि बनाउन पोस्टर पम्पलेट मात्र बनाउने होइन कि त्यो चाहिँ ब्रेलमा, ठुलो छापामा, साङ्केतिक भाषामा बनाउने कुराहरू होला। उसले राख्ने आफ्नो सामाजिक सञ्जालमा राख्ने सूचनाहरूलाई चाहिँ विभिन्न ढाँचाहरूमा होइन, त्यसलाई इमेजमा जस्तो सामाजिक सञ्जाल फेसबुकमा राख्दैछ भने इमेजमा मात्र नराखिकन त्यसको चाहिँ लिखित विवरण पनि उपलब्ध गराइदिने कुराहरू होला। वेबसाइटमा राखिन्छ भने त्यो चाहिँ सबैले पढ्न सकिने भाषा ढाँचामा राखिदिने कुराहरू होला।
हजुर, जस्तो हामीले स्ट्रक्चरको कुरा गऱ्यौँ, स्वास्थ्य सेवाको कुरा गऱ्यौँ होइन, यो अपाङ्गता मैत्री सुरक्षित मातृत्व सेवालाई चाहिँ प्राथमिकतामा राख्न किन जरुरी छ? यसले अपाङ्गता भएका महिलालाई चाहिँ कस्तो खालको सहयोग गर्छ?
अब प्रजनन अधिकार सबै महिलाहरूलाई दिएको छ। कोही व्यक्ति, कोही महिला अपाङ्गता भएकै कारणले गर्दाखेरि उसले चाहिँ आफ्नो प्रजनन अधिकारको अथवा सन्तान उत्पादन गर्न पाउने अधिकारबाट चाहिँ वञ्चित गरिनु हुन्न। त्यो अधिकारको उपभोग गर्नका लागि उपयुक्त वातावरण निर्माण गर्ने चाहिँ जिम्मेवारी दायित्व भनेको राज्य नै हो। राज्य नै त्यसप्रति संवेदनशीलता हुनु पर्यो। भौतिक अवरोधकै कारणले गर्दाखेरि सेवा लिनबाट वञ्चित भएकै कारणले गर्दाखेरि त्यो अधिकारबाट वञ्चित गराइदिनु हुन्न। र उसले गर्भधारणको अवस्थादेखि नै नियमित रूपमा स्वास्थ्य सेवा जाँच, स्वास्थ्य जाँच गर्नलाई उसले चुनौती भोग्नुपर्छ भने होइन, उसले आफ्नो अपाङ्गताकै कारणले गर्दाखेरि सेवा नपाएकै कारणले गर्दाखेरि आफ्नो अधिकारहरूलाई, आफ्नो स्वतन्त्रतालाई नै खुम्च्याउनु पर्छ भनेर त्यो त उसको मानव अधिकारको ठुलो हनन भयो नि त। उसको नैसर्गिक अधिकारको उपयोग गर्न, उसले आफ्नो स्वतन्त्रताको उपभोग गर्न र अपाङ्गता व्यक्तिहरू चाहिँ सन्तान उत्पादन गर्न सक्दैन नै भन्ने जुन सामाजिक भ्रम विद्यमान छ, त्यो भ्रम र चिन्ता चिर्नलाई पनि यो राज्यले चाहिँ एउटा संवेदनशीलता अपनाएर होइन सुरुवाती चरणदेखि नै पौष्टिक स्वास्थ्य सेवा सुनिश्चितताका लागि काम गर्नु आवश्यक छ।
अपाङ्गता मैत्री सुरक्षित मातृत्व सेवाको चुनौती, यसको समाधानको उपाय के हुन सक्छ र किन महत्वपूर्ण छ भन्ने बारेमा जानकारी गराइदिनु भएकोमा निर श्रेष्ठलाई धेरै धेरै धन्यवाद।
यो कुराकानी सँगसँगै आजको लागि भने गुलाबी सम्वादको यो एपिसोडबाट विदा माग्ने बेला भइसकेको छ। आजको छलफल तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेको कुरा हामीलाई भन्नको लागि हाम्रो इमेल gulabisambad@gmail.com, त्यस्तै हाम्रा सामाजिक सञ्जालमा गुलाबी सम्वाद सर्च गरेर हामीलाई आफ्नो कुरा सेयर गर्न सक्नुहुन्छ, हामीसँग कनेक्ट भइराख्न सक्नुहुन्छ।
यसै गरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग सम्बन्धित विभिन्न भोगाईहरू पढ्न, हाम्रो प्रकाश सुन्न तपाईँले हाम्रो वेबसाइट www.gulabisambad.com सर्च गर्न सक्नुहुनेछ भने अघि हामीले भनेका ठेगानाहरूमा तपाईँका आफ्ना भोगाईहरू पनि हामीसँग सेयर गर्न सक्नुहुनेछ। हामी तपाईँको प्राइभेसी मेन्टेन गरेर ती सामग्रीहरू प्रकाशन प्रसारण गर्नेछौँ।
त्यस्तै तपाईँले हामीलाई पडकास्टर भन्ने एप मार्फत गुलाबी सम्वाद टेन टक सर्च गरेर हाम्रो नयाँ तथा पुरानो एपिसोड सुन्न सक्नुहुन्छ भने हाम्रो पात्रमा गएर पनि तपाईँले गुलाबी सम्वाद सुन्न सक्नुहुन्छ।
त्यसबाहेक देशभरिका विभिन्न 48 स्थानीय रेडियो स्टेशनबाट पनि पडकास्ट गुलाबी सम्वाद प्रसारण भइराखेको छ। आफूलाई पाइक पर्ने रेडियो स्टेशनबाट सुन्नुहोला र आफ्नो प्रतिक्रिया पठाउन नबिर्सिनुहोला भन्दै आजको लागि पडकास्ट सिरिज गुलाबी सम्वादको सेकेन्ड सिजनको 46 एपिसोडबाट सविता र करुणा विदा माग्छौ। नमस्ते,
बाय बाय, फेरि भेटौँला।